أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج مارچ 1980 کی 14 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ السبا کی آیت 22 سے ہو رہا ہے. 3:4:11 ابتدا ہوتی ہے: قُلِدُ الَّذِينَ زَعَمْتُمْ مِنْ دُونِ اللَّهِ لَا يَمْلِكُونَ مِثْقَالَ ذَرَّةٍ فِي السَّمَاوَاتِ وَلَا فِي الْأَرْضِ وَمَا لَهُمْ فِيهِمَا مِنْ شِرْكٍ وَمَا لَهُ مِنْهُمْ مِنْ ظَهِيرٍ. کہا یہ گیا ہے کہ سماوات اور ارض میں خدا کا کوئی شریک نہیں، شرک نہیں ہے. اگرچہ گزشتہ 30 سال سے درس کے دوران ورنہ کتابوں میں جو شرک، وہ تو اس کا محوری نقطہ تو شرک کا توحید ہی ہے. دین ہے اس کا نام، اسلام اسی کا نام ہے، قرآن یہی تعلیم دیتا ہے، یہی مرکزی نقطہ ہے اس کا. شرک اس کے مقابلے میں توحید. میں آگے چل کے بتاؤں گا کہ جسے اس قدر اہمیت حاصل ہے وہ جب دین مذہب میں بدلا ہے تو اس کی حیثیت کیا رہ گئی. پہلے دست تو یہ دیکھیے کہ محوری نقطہ ہی ساری تعلیم کا یہ توحید. اس کی اہمیت کے متعلق میں نے عرض کیا ہے کہ یہ تو سارا قرآن اسی نقطے کی تفصیل ہے. توحید، خدا کی وحدانیت اور شرک کے خلاف. تو جب یہ صورت ہے تو اسے تو پھر اچھی طرح سے سمجھ لینا چاہیے. اس کے بغیر نہ اسلام سمجھ میں آ سکے گا، نہ قرآن سمجھ میں آ سکے گا، نہ دین معلوم ہو سکے گا، نہ انسانی زندگی کی غرض و غائب کے متعلق کچھ پتہ چل سکے گا. بات ہی ساری یہ ہے کہ توحید کیا ہے اور اس کے خلاف قرآن نے جو شرک کہا ہے وہ ہے کیا. شرک سے اجتناب ہے، توحید جو ہے وہ مومن کے لیے ایک عمل کی چیز ہے. تو یہ ہے کیا چیز؟ اس کی اہمیت کے لیے تو اس سے زیادہ کہنے کی ضرورت نہیں، لیکن دو ایک مقامات تو ایسے ہیں جہاں سے اس کی تائید ہوگی. جو میں نے ابھی کہا ہے کہ بنیادی نقطہ ہی یہی ہے، 4:16، ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء ومن یشرک باللہ فقد ضل ضلالا بعیدا. عام معنی، عام ترجمہ بھی اس کا کیا جائے تو یہ ہے کہ شرک نہیں بخشا جا سکتا، اس کے سوا اور سب کچھ بخشا جا سکتا. قرآن کی اصطلاح کا مفہوم کہنا چاہے تو یوں لیجئے کہ شرک سے کہیں حفاظت نہیں مل سکتی تو. اور چیزیں جو ہیں ان میں کوئی نہ کوئی سامان نکل سکتا ہے اس قسم کا، لیکن شرک سے تو پھر زندگی میں کہیں پناہ نہیں مل سکتی. یعنی اگر پہلے معنی لیجیے تو وہی آپ نظر آ جاتا ہے کہ شرک نہیں بخشا جا سکتا اور سب کچھ بخشا جا سکتا ہے. تو آپ اندازہ لگا لیجیے نا کہ یہ کتنی بڑی چیز ہوئی. دوسرے مقام پہ شرک کے متعلق کہا ہے، 21:13 ہے اس کا ریفرنس، ان الشرک لظلم عظیم. شرک ظلم عظیم ہے، ظلم ہی نہیں، ظلم عظیم. اور ظلم کے معنی تو آپ کو شاید آپ یاد ہوں گے، یاد رکھا کریں، یہ چیزیں کہیں نوٹ کر دیا کیجیے، کام آئیں گی بعد میں. जुल्म के माने है जिस शहर को जहाँ होना चाहिए वो वहाँ ना हो, जहाँ खुदा होना चाहिए वहाँ खुदा ना हो इंसान हो, जहाँ सिर्फ इंसान होना चाहिए वहाँ इंसान ना हो इंसान के साथ गुजार हो। जुल्म है और जुल्म अजीम है, इससे बड़ा जुल्म कोई और है ही नहीं। इससे आप ये चीज तो जेल में आ गई होगी ना कि दीन में कितनी अहमियत हासिल है तौहीद की और उसके खिलाफ कितनी मुखालफत है। सिर्फ सब कुछ बख्शा जा सकता है, ये नहीं बख्शा जा सकता, ये जुल्म है, जुल्म ही नहीं जुल्म अजीम है। तो है क्या ये, फिर जुल्म कर ले लीजिए। सिर्फ से ना इंसान इंसानियत के मुकाम पे रहता है ना खुदा खुदाई के मुकाम पे रहता है, है जुल्म अजीम। इसके माने हुए कि दीन या इस्लाम का मकसूद ये है कि खुदा को खुदा के मुकाम पे रखा जाए, इंसान को इंसानियत का मकाम दिया जाए। इससे गिरा तो तौहीद ना रही, खुदा अपने मकाम पे ना रहा, शिर्क हो गया। अब आगे चलिए कि इससे न इंसान अपने मकाम इंसानियत पे रहा ना खुदा मकाम अलूहियत पे रहा। उसने कहा है कि जो ही किसी इंसान ने किसी इंसान की हुक्मरानी कबूल कर दी तो शिर्क हो गया, क्योंकि इंसानों में तो मसावात है, बराबर है। अपने ही जैसे किसी इंसान को अपने ऊपर हाकिम तसव्वुर कर लिया तो ये जिसने ये ऐसा तसव्वुर किया है ये मकाम इंसानियत से गिर गया, और जिसे हुक्मरान बनाया है वो खुदाई के दर्जे पे पहुंच गया। ख्याल फरमाया कि ये शिर्क कैसे हुआ, जिसे ये जुल्म अजीम किस तरह से हो गया, दोनों ही नहीं रहते अपने मकाम पे। बात सारी ये महकूमियत की और हुक्मरानी की, हुकूमत किसकी होगी, कानून किसका चले, और इंसानों की तरफ से हुक्मरानी किसकी तस्लीम की जाएगी, इताअत किसके कानून की जाएगी, महकूमियत किसकी की जाएगी, ये हुआ सारा मसला। सारा कुरान किसी एक नुक्ते की तस्वीर है, जैसा मैंने अर्ज किया वो मोमिन के मुतालिक बताता ये है 18:110। पहले तो इसमें वो नफी करता है इंसानों में बुलंदतरीन हस्ती जो है उसका मकाम मुतय्यन करता है, यानी रसूल का, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम। इंसान से बाला आम अकीदों के मुताबिक मजहब की दुनिया में आम इंसानों से बाला सर नबी या रसूल का ही मकाम तसव्वुर किया जा सकता है। शिर्क और तौहीद के रेफरेंस में इस हवाले से कहा कि कुल इन्नमा अना बशरुम मिस्लुकुम, इनसे कह दिए ये इन्नमा, देखिए अरबी वाले जानेंगे कि मैं इसके सिवा कुछ और हूं ही नहीं कि तुम्हारे जैसा एक इंसान हूं। उस ही मकाम जो है वो मुतय्यन कर दिया ना, रसूल का मकाम, नबी का मकाम, इंसान होने की जहत से मसावात इंसानियां वहां भी बाकी है। बशरुन मिस्लुकुम, इस फर्क के साथ के यूहा इलैया, मेरी तरफ ये वही होती है। क्या वही होती है कि अन्नमा इलाहुकुम इलाहुम वाहिद, वही ये होती है कि तुम्हारा हुक्मरान, तुम्हारा साहिब इख्तियार और इक्तदार सिर्फ एक है वाहिद, मैं भी हुक्मरान नहीं, मैं भी साहिब इक्तदार नहीं, मेरी भी हुकूमत नहीं बाकी इंसानों के, बशरुम मिस्लुकुम तुम्हारी जैसे मैं भी उसी के हुक्म का मुतीअ फरमा बरदार हूँ, तुम भी उसी के हुक्म के मुतीअ फरमा बरदार हो। फर्क सिर्फ इतना है कि उसका हुक्म जो है वो हर इंसान तक बराह रास्त नहीं पहुँचता, उसका तरीका उसने इख्तियार किया है कि वो एक इंसान की थ्रू उसके वास्ते से वो हुक्म दूसरे इंसानों तक पहुँचाता है। मेरा फरीदा भी इतना है, उसके बाद मैं तुम्हारे जैसा इंसान हूँ, तुम भी उसी की मासूमियत अख्तियार करोगे, मैं भी उसी की मासूमियत अख्तियार करूंगा। इलाहुम वाहिद, अब देखिए तौहीद किसी का नाम हो गया, मोनोथीइज्म जिसे कहते हैं, वो तो छोड़ दीजिए, थीइज्म का तो तर्जमा ही गलत है वहाँ। बहरहाल इलाहुम वाहिद, एक साहिब इक्तदार, अमान काना यरजू लिका रब्बही, जो चाहता है कि इस किस्म के खुदा के साथ जरा मेरी मुलाकात हो जाए। क्या बात है, फल यामल अमलन सालेहन, उसे चाहिए कि वो काम करे उस किस्म के जिससे उसकी सलाहियत में बेदार हो, इसे भी छोड़िए अभी। वला युशरिक बे इबादत रब्बे ही अहदा, लफ्ज यहाँ आ गया बे इबादत रब्बे ही अहदा, और अपने रब की इबादत में किसी को शरीक न करे। मैं ये आखिर में जाके बताऊंगा, मैं इस वक्त ये सोचता रहा कि बात इब्तदा ही में ये मैं कर दूं कि इनके जरा से मफहूम को बदलने से बात जहां जा पहुंची, या पहले मैं इसकी अहमियत बताऊं कि ये कुरान में शिर्क और तौहीद है क्या। तो मैं पहले इसकी अहमियत बता रहा हूँ और ये अल्फाज जहन में रखिएगा कि इलाह वाहिद है, वही है साहिब इक्तदार, वही है साहिब हुकूमत, हुक्म उसी का है। और वो कहा कि जो चाहता है खुदा का सामना करना, उसके लिए जरूरी है कि वो उसकी इस इबादत में किसी और को शरीक न करे। अब यहाँ आई बात इबादत की, इसी सूरत में ये सूरह कहफ है, 18/110 शायद मैंने रेफरेंस दे दिया है, रेफरेंस बड़े जरूरी है अजीजाने, मानिए यहाँ था कि उसे चाहिए कि वो खुदा की इबादत में किसी को शरीक ना करे। इसी में पहले है मालहुम मिन दूने ही मिन वली वला युशरिको फी हुक्म ही अहदा, याद रखो खुदा अपनी हुकूमत में किसी दूसरे को शरीक नहीं करता। उसी सूरत में चंदी आयात के प्रभाव से एक जगह ये है कि तुमने उसके सवाब किसी की अदूदियत इख्तियार न करना इबादत, खुदा अपने हुक्म में अपने हक के हुक्मरानी में अपनी हुकूमत में किसी और को शरीक नहीं करता, तो तौहीद हो गई सिर्फ खुदा की हुकूमत का नाम, ये हुए तौहीद। इसमें किसी और को शामिल कर देना, किसी और को साहिब इंसान को साहिब इख्तदार मान लेना, ये हो गया शिर्क। यही चीज रेफरेंस 18/26, ये ठीक है, जहां कहीं हो गए मैं याद न रखू रेफरेंस देना तो रेफरेंस पूछ लिया करें आप। एक ही आयत के अंदर ये दोनों बातें आ गई, 12/40 सूरह यूसुफ है, इनिल हुक्मो इल्ला लिल्लाह, हक के हुकूमत तो सिर्फ खुदा को हासिल है, हमारा उसने हुक्म दिया है अल्लाह ताबुदू इल्ला इय्या, ये वही ताबदी इबादत का लफ्ज आ गया। यहाँ देखिए हुक्म और इबादत दोनों चीजें, दोनों बातें एक ही आयत में दोनों अल्फाज आ रहे हैं। हुक्म खुदा का है, उसने कहा यह है कि उसके सिवा किसी और की, अब वही लफ्ज इबादत जिसे मैंने कहा था, अबूदियत है इसके माने, मासूमियत है इसके माने, तो जब ये कहा जाए कि हुक्म और हुक्मरानी सिर्फ खुदा की है, उसके सिवा किसी और की ये बात ना करना, तो यही माने है ना कि उसके सिवा किसी की मासूमियत अख्तियार नहीं करना। और कहा कि ज़ालिका दीनुल क़य्यिम, दीन मोहकम यही है। अब दीन की बात आ गई आपके और दीन क़य्यिम भी हुआ आपके, खुद कायम और तुम्हें अपने मकाम इंसानियत पर कायम रखने वाला। हक़ हुकूमत किसी और को हासिल नहीं, हुक्मरान है एक वो ही, बाकी बुतान आज़म। फिर बात हो गई कि शिर्क ज़ुल्मे अज़ीम, शिर्क की बख्शिश नहीं हो सकती। तौहीद के माने हैं सिर्फ खुदा की हुक्मरान, शिर्क के माने हैं इसमें किसी और को भी शरीक कर लिया। वो तो जहालत का जमाना था जब उन्होंने कहा कि साहब ये देवी देवता जो है ये भी हुक्मरान है, उनकी बात तो वो तो है तो जहालत, वो जहालत थी, जहालत में से निकला इंसान। इस दौर में जब हम आते हैं तो उसमें आप देखेंगे कि फिर इसके माने क्या है, शिर्क क्या है, फिर आज के दौर में शिर्क क्या है। खुदा की हुक्मरानी, खुदा तो हमारे सामने नहीं आता, वो तो हमें कोई भराए रास हुक्म नहीं देता, उसकी हुक्मरानी किस तरह से कायम होगी। उसने खुद कहा व मन लम या हकुम बेमा अंजल अल्लाह तो उलाय का समूल का फिरूँ 5:44। जो भी खुदा की किताब के मुताबिक हुकूमत कायम नहीं करते इन्हें काफिर कहा जाता है। यानी सिरे से ही किसी और वाबदाय कवानीन को राज करना खुदा की किताब से नहीं, ये तो कुफर है। खुदा की किताब में कुछ इंसानों का भी साथ मिला देना ये शिर्क हुआ, शिर्क कर देने वाली बात हो गई ना। वो इनकार है वो इनकार वाला किसी वक्त आ जाएगा अपने तजुर्बे को नाकाम देखने के बाद इंसानों की हुक्मरानी से। लेकिन ये जो गलत फहमी पैदा की जाएगी ना कि कुछ खुदा का भी और कुछ साथ इंसानों का भी, इससे निकलना बड़ा मुश्किल। वो इनकार जो है कुफर, उसे इल्हाद कह दीजिए, एथीज्म कह दीजिए, ये जो है ये मजहब है। पहले जमाने में तो मलूकियत थी, बादशाहियत, शहंशाहियत, एक फर्द का हुक्म, वो कानून का जमाना नहीं था। उस दौर के बाद अगला दौर जो आया तो वो कानून की इताअत या कानून की हुकूमत का दौर आया। मजहब ने इसने शिर्क किस तरह से किया, खुदा ने जो आकाम या जो कवानीन दिए थे उनको तो रखा मजहब ने महज सवाब हासिल करने के लिए, उनकी तकदीस हासिल की। और मजहब के नाम पर जो खुदा बने थे जिन्हें मजहबी पेशवाइयत कहा जाता है, उन्होंने कानून खुद व नाफिज किए और उन्हें खुदा के कानून कह के लोगों से मनवाना शुरू किया। तो ये सबसे बड़ी खुदाई जो है वो ये है, बराह रास्त इंसान खुद कानून बनाते हैं, जैसे पार्लियामेंट कानून बनाती है। ये दौर है इस किस्म का, इंसान कानून बनाते हैं दूसरे इंसानों के लिए, बिल्कुल खुदा दरमियान में नहीं आता तो कुफर है, दरमियान में साथ को रख लें तो ये शिर्क है। लेकिन सबसे ज्यादा खतरनाक घाटी जो है वो है जहां मजहब के نام سے کچھ قوانین، یہ مذہبی پیشوائیت انسان ان قوانین کو خود وضع کرے اور انہیں خدا کے قانون کہہ کر ان کی اطاعت کرائے. حوالہ دیکھیے 42:21، ام لہم شرکاء، کیا انہوں نے خدا کے شریک بنا رکھے ہیں؟ کون ہے شریک؟ قرآن شریف سامنے ہے تو نکال دیجئے، ان الفاظ پہ نگاہ رکھیے، بڑی اہمیت ہے عزیزہ نے مانند چیزوں کو. ام لہم شرکاء، انہوں نے کیا خدا کے شریک بنا رکھے ہیں نا؟ کون ہے وہ؟ شرع لہم من الدین ما لم یأذن به اللہ، یہ شریعت کے قانون بنانے والے ہیں. دیکھ رہے ہیں عزیزہ نے من کیا کہہ رہا ہے؟ خدا نے تو اس کی کبھی اجازت نہیں دی تھی، اس نے تو اپنے حکومت صرف اپنے پاس رکھا تھا. شرع لہم من الدین، دین کے نام سے شریعت کے احکام وضع کرنے والے. دین میں تو احکام کسی اور کے احکام وضع کرنے کی کا اختیار ہی نہیں لیا جاتا، ان قوانین خداوندی کو نافذ کرنے کا، چلانے کا طریقے جو ہے یہ تو بدل دیے جا سکتے ہیں. قوانین نہیں بدل کیے جا سکتے، یہ قوانین شریعت بنانے والے کرتے کیا ہیں؟ یہ دو بیٹا عمر 2/7-9، فویل للذین یکتبون الکتاب بایدیہم، تباہی آتی ہے اس معاشرے میں جہاں کیفیت یہ ہوتی ہے مذہبی پیشواؤں کی کہ خود وہ اپنے ہاتھ سے یہ لکھتے ہیں، بناتے ہیں، وضع کرتے ہیں یہ قوانین، اور پھر ثم یقولون ھذا من عند اللہ، اور انہیں پھر دین خداوندی کہہ کر جاری کرتے ہیں. کہتے ہی ہیں یہ خدا کے قوانین، خود وضع کرتے ہیں اور کہتے ہیں کہ یہ خدا کے ہیں، اور مقصد اس سے لے یشترو دہی سمرم شریر، چار پیسے کمانا سارا ان کا مقصد ہے. اتنا بڑا جرم عظیم جسے قرآن دل میں عظیم کہہ رہا ہے، خود قانون بناتے ہیں اور کہتے یہ ہیں کہ یہ خدا کے قانون ہے. عزیزہ نے مانی اس مقام پہ تو وہ سیکولر جمہوریت جو ہے وہ بھی نہیں پہنچتی، وہ بھی یہ دھوکہ نہیں دیتے کہ یہ خدا کے قانون ہے. وہ تو اللہ سے سیکولر کہتے ہیں، اس کے انسانوں کے بنائے ہوئے قانون. آپ اسے کفر کہہ سکتے ہیں، اسے آپ شرک نہیں کہہ سکتے. وہ کفر جو ہے وہ قابل تغیر ہوتا ہے. دوسرے سیشن میں، دوسرے ہی الیکشن کے اندر وہ دوسری پارٹی آ جاتی ہے، وہ ان کے لیے پھر حکم احکام اور قوانین وضع کرتی ہے. اس میں تو یہ ہے، لیکن یہ جو مذہبی پیشوائیت سے شریعت کے نام پہ احکام جاری ہوتے ہیں وہ تو غیر متبدل رہتے ہیں ہمیشہ کے لیے. یہ انسانوں کے بنائے ہوئے قوانین کو خدائی درجہ دینا، خدا کے قوانین کے ہم پایا تصور ان کو کر لینا، یہ ہے اصل شرک. خدا نے کہا تھا کہ یہ جو کتاب ہے میری، اس کی حکمرانی ہے میری حکمرانی. اس کتاب کی خصوصیت یہ بتائی تھی کہ تمت کلمہ تو رب دے کا سبتم و عدمم لا مبدل علی کلمات، مکمل ہو گیا اس کے اندر ضابطہ قوانین خدا ہوں گے مکمل، اضافہ نہیں ہو سکتا. اس کے بعد یہ کہ لا مبدل، اس میں تغیر و تبدل نہیں ہو سکتا. تو گویا یہ دو خصوصیات ہیں خدا کے ضابطۂ قوانین کی کہ مکمل ہے غیر متبدل. اگر یہ کہا جائے کہ یہ مکمل نہیں ناتمام ہے، اس کے ساتھ اور بھی انسانوں کے بنائے ہوئے قوانین آئیں گے، اس سے بڑا شرک کیا ہے؟ اور اگر یہ کہا جائے کہ اس میں تغیر و تبدل بھی ہو سکتا ہے، انسانوں کے بنائے ہوئے قوانین انہیں بدل سکتے ہیں، اس سے بڑا شرک کیا ہوگا؟ انسانوں کے بنائے ہوئے قوانین کو کہنا کہ یہ سپلیمنٹ کرتے ہیں خدا کے رابطے کو، وہ جو ناتمام رہ گیا ہے ناجدہ، اس میں جو کمی رہ گئی ہے یہ اس کمی کو پورا کرتے ہیں، یا یہ کہ یہ اس کو تبدیل کر سکتے ہیں، اس میں بڑا شرک کیا ہے؟ سیکولرزم کے ضابطۂ قانون یا ان کے طریق کو چھوڑ دیجیے، میں نے کہا کہ وہ تو کفر صریح ہے اور وہ اس میں جھجھک نہیں محسوس کرتے، وہ کہتے ہیں کہ یہی چیز ہے جو صحیح چلتا ہے، انسان اپنے اصل و فکر سے اپنے لیے قوانین بنائے، وہ خدا کے درمیان میں کیوں لایا جائے؟ وہ یہ چیز کہتے ہیں، کھلے بندوں کہتے ہیں ٹھیک ہے اس میں دھوکہ نہیں ہے، لیکن دھوکہ تو وہاں ہے کہ یقینا دعدین سما یقینا آگے نہیں مل جائے، خود قانون بناتے ہیں اور ان کو خدا کے قانون کہہ کر وہ نافذ کرتے ہیں. شرک تو یہ ہے، وہاں اگر کسی پارلیمنٹ کے بنائے ہوئے قانون کو کوئی چاہے تو وہ چیلنج کر سکتا ہے، آپ کے یہاں کے قانون شریعت کو کوئی چیلنج کرے تو مرتد قرار پاتا ہے، اس کی سزا موت ہے. قرآن کریم کہتا ہے 12:106، وما یومن اکثرهم باللہ الا وهم مشرکون. ہی بات تم دیکھو گے کہ ایمان کا دعویٰ کرنے والوں میں اکثریت ان کی پاؤ گے کہ دعویٰ تو ایمان کا کرتے ہیں، اس کے باوجود مشرک کے مشرک ہی رہتے ہیں. یہ کفار کے متعلق تو نہیں کہا، کفار کافر تو مشرک نہیں ہو، ایمان کا دعویٰ کرنے کے بعد مشرک کے مشرک ہی رہتے ہیں. تو عزیزان من بات یہ بھی کہ خدا کی کتاب کے مطابق اس کی معصومیت، خدا کی کتاب اس کے احکام کے مطابق چلنا، اس کی حکمرانی کو تسلیم کرنا، صرف اسی کو کرنا، صرف اس لیے کہا کہ توحید ہے نا، ساتھ اور ملایا تو شرک کیا، صرف خدا کی کتاب کی حکمرانی یہ ہے توحید، اس کے ساتھ انسانوں کے بنائے ہوئے قوانین ملا کر ان کی حکمرانی تسلیم کرنا یہ ہے شرک. ان انسانوں کا نام کچھ ہی کیوں نہ رکھ لیا جائے، حضور نبی اکرم صلی اللہ علیہ وسلم ان سے زیادہ بلند ترین مرتبہ انسانیت کی دنیا میں کسے حاصل ہو سکتا؟ ان کی زبان مبارک سے بار بار یہ کہلوایا جا رہا ہے انما انا بشر مثلکم، میں اس سے سوا کچھ نہیں ہوں کہ تمہارے ہی جیسا انسان ہوں. تو حضور سے نیچے کتنے ہی بڑے کیوں نہ آپ کوئی معدس، کوئی مفکر، کوئی فقیر، فقہا، کوئی بھی لے لیجئے، یعنی دنیاوی بادشاہ وغیرہ تو چھوڑ دیجئے نا، ان کے متعلق تو کہا گیا نا کہ یہ ملوک یہ تھا، ان کو حق نہیں ہے، ان کو حق نہیں ہے، تو یہ جو انسان ہیں انہیں کیا حق حاصل ہے کہ خود قوانین بنائیں اور ان قوانین کو وہ درجہ دے جو خدا کی کتاب کے قانون کو درجہ غیر متبدل. یہ انسانوں کی معصومیت نہیں تو اور کیا ہے؟ قرآن کریم نے سماوات اور عرض میں کہا تھا کہ شرک کر کے دیکھو پھر دیکھو انسانیت کی کیا حالت ہوتی. سماوات کی دنیا خارج کی جو دنیا ہے, باہر کی یہ ہوتی یونیورس, یور کے سائنسدان ان کی تحقیق کی جولانگا یہ خارجی کائنات ہے. وہ خدا کو زبان سے نہ ماننے کے باوجود اپنے اس میدان کے اندر پکے موحد ہیں, وہ توحید کے قائل ہیں. ان کی بنیاد ہے لا آف یونیفارمٹی آف نیچر, یونیفارمٹی آف نیچر, یونی کے معنی ایک ہوتا ہے, توحید ہوتا ہے. کائنات کا نام ہی یونیورس ہے, وہ تو چلتے ہی یونی سے ہیں. ایک قانون میں نے ارد کیا ہے نا کہ نام وہ نہ ہی لے خدا کا, لا آف نیچر ہی کہیں, لیکن وحدانیت کے قائل ہیں. ساری سائنس جو ہے وہ وحدانیت یا توحید پر چلتی ہے. ایک قانون یا ایک قانون ایک خاص سطح کے اوپر پانی خاص ٹیمپریچر کے اوپر جا کے ابلنا شروع, بوائل کرنا شروع ہوتا ہے. اتنی سی سطح یعنی وہ بلندی میں اور پستی میں فرق پڑتا ہے, اس خاص سطح کے اوپر جہاں وہ لا ہے کہ 100 ڈگری سینٹی گریڈ کے اوپر یہ بوائل کرے گا, اس سطح کے اوپر دنیا کے کسی خطے میں کسی مقام کے اوپر وہ اس سطح کے اوپر پانی رکھ دیجیے, تھرمامیٹر رکھ دیجیے اس کے اندر, وہ ڈگری کے ہزارویں حصے کا بھی فرق نہیں پڑتا. وہ یہاں سے لے کر چاند تک کا تو انہوں نے جولانگا دیکھ لی ہے نا کہ کس طرح سے یونیفارم کی خدا چل گئی. ان کی نگاہیں بہت دور گئی تھی جنہوں نے اس کو یونیورس کہا, بہت دور گئی. توحید ہے, ایک قانون, الہ واحد. فرق یہ ہے کہ وہ اسے الہ السماء کو مانتے ہیں, خارجی کائنات میں تو اس چیز کو مانتے ہیں. انسانوں کا بنایا ہوا کوئی قانون نہیں یونیورس کے اندر, وہ مانتے ہی نہیں ہیں کہ انسان قانون بنا سکتا ہے. وہ کہتے ہیں کہ انسان ان قوانین کو ڈسکور کر سکتا ہے, پڑے ہوئے ہیں ان کے اوپر پردہ پڑا ہوا ہے, ان پردوں کو اٹھا سکتا ہے انسان, انوینٹ نہیں کر سکتا کسی قانون کو, یعنی ایجاد نہیں کر سکتا کسی قانون میں, نیا قانون نہیں بنا سکتا کوئی انسان, ساری دنیا کے انسان مل کے نہیں بنا سکتے. اور غیر متبدل ہیں یہ قانون, تمت مکمل ہے, نامبدل ہے, غیر متبدل ہے. وہ خدا کے قانون کی وہ پوری ڈیفینیشن جو قرآن نے دی ہے وہ مانتے ہیں اپنے ہاں کے یونیورس کے اندر. ان قوانین میں کوئی تبدیلی نہیں آ سکتی, مکمل ہے, ان میں کسی اضافے کی ضرورت نہیں. فرق کیا, قرآن نے کہا یہ ہے, کیا بات ہے عزیزان من قرآن, کہ یہ الہ السماء کو تو مانتے ہیں, الہ الارض کو نہیں مانتے. اسی اصول کو انسانوں کی دنیا کے اندر کار فرما نہیں کرتے. کیا بات ہے قرآن کی عزیزان مان, الہ کہنے میں سب کچھ آ جاتا تھا, لیکن وہ الہ کے دو حصے کرتا ہے, دو مختلف گوشے بتاتا ہے انسان کی, الہ السماء و الہ الارض. عزیزان مان 1400 سال پہلے یہ باتیں کہی جا رہی ہیں. जब उनके तस्वुर उनके क्या किसी इंसान के तस्वुर में भी नहीं आ सकता था कि बाहर की कायनात के अंदर वहदत कानून है, तस्वुर में भी नहीं आ सकता था। और ये दो गोशे कर देना इस कायनात के इलाह समा को बताना कि इस तक तो ये मानेंगे, इलाहुल अर्द नहीं ये मानेंगे, तो इसके लिए उन्होंने कहा कि क्या ये लोग रोमनूना बेबादल किताबे वक्त इनकी कैफियत ये है कि ये रابطہ कानून खुदाबंदी के आधे हिस्से को तो मानते हैं, दूसरे हिस्से को नहीं मानते। हम उनकी बात कर रहे हैं कि जो आधे को तो मानते हैं, बाद बाखीस्तन निगर जो दोनों में से किसी को भी नहीं मानते। ये खारजी कायनात की ताकीद जब भी हम कहीं नाम दें, वो जनाब बुअली सीना और राजी की मतलब और वो ये रे राजी मेरा मतलब है, वहाँ तक खत्म हो जाता है हमारा, उसके आगे चलता ही नहीं है। ये कुछ वहाँ खत्म हो गया, वहाँ जहाँ हुकमा को 5-6 साल हो गए, उसके बाद आपके यहाँ से बात ही नहीं कानून की। खारजी कायनात आपके यहाँ खत्म हो गई, खारजी कायनात उधर खत्म हो गई, और इलाहुल अर्द में आपके यहाँ की सारी मौजूदियत शहनशाहियत आ गई, और शहनशाहियत खत्म हुई, जमहूरियत आ गई, तो मगरब की जमहूरियत आ गई। इलाहुल समा जो है उससे आपने अपने यहाँ स्विच ऑफ कर रखे 500-600 साल। जब भी किसी को कहो तो आपके यहाँ वही 500-700 जो पहले हुकमा गिने जाते हैं आपके यहाँ के साइंटिस्ट वगैरह इतने मसले, उन तक हमारी बात चलती है। जब भी बात हो के साथ उन्होंने देखो मगरब ने क्या किया है, मगरब ने क्या किया, सब आज किया है ना, हमने तो देखिए ना इतने मकतवा कह गया था, कह तो गया था 600 साल बाद, उसके बाद जनाब ने क्या कहा, मकतवा का ही रिपीट करते चले जा रहे हैं। वो कायनात, वो सारी की सारी कायनात जो है वो हम सफारिश इलाहुल अर्द जहाँ है वो इंसानों की। इस पर कभी गौर कीजिएगा कि कुरान करीम में ये जो कहा है कि हुकूमत सिर्फ खुदा के कवानीन की है, ये तौहीद है। इंसानों के बनाए हुए कानून अगर दरमियान में साथ आ जाएंगे तो ये शिर्क है। तो गोया हुक्मरानी थी यहाँ हुकूमत का सवाल था, कवानीन की अकायद का सवाल था, खुदा के कवानीन की अकायद का, इसे शिर्क कहते हैं। अब ये कुरान में वाजह तौर पर ये सब कुछ मौजूद है, तो हैरत होती है ना कि कुरान ये नहीं कि ये कहीं ये गुप्त विद्या बन गई हो वेदों की तरह। वो वेद तो पता ही नहीं किसी को, वो जुबान संस्कृत भी डेड हो चुकी हुई है। ये किताब तो दुनिया में कोई किताब इस इकरार और तकरार से नहीं पढ़ी जाती जितनी ये किताब खुदा की पढ़ी जाती, दोहराई जाती, करोड़ों को इसके हाफिज इस कदर दोहराया जाता है। तो उस कुरान में ये आयतें हैं जो मैंने अभी आपके सामने पेश की, मैंने रेफरेंस इसलिए लिखा दिए, तो खुद देख लीजिए, दिखा दीजिए तो कुरान में ये मौजूद है। तो है ना मकाम हैरत के, फिर उसके बाद हुआ क्या इस कौम को कि वो दावा कर रही है अपने तौहीद प्रस्त होने का और अमलन वो शिरक के अंदर मुबतला चली आ रही है। जो कुरान ने कहा था कि मोमिन होते हुए भी मुशरिक होता, एक तो ये था ना कि ये चीजें ना होती कौन के सामने, तो ठीक है बात नहीं समझी हो, ये सारा कुछ कुरान मौजूद है उनके सामने, फिर क्या हुआ है ये। और हुआ वो है जो जरा सी साजिश इतनी, वो जो मैं कहा करता हूँ कि जब कांटा बदलती है गाड़ी तो वो दो पटरियों में 1 इंच का फर्क भी नहीं होता, बड़ा गैर महसूस होता है वो फर्क, पता ही नहीं चलता। और उसके बाद जितनी तेजी से गाड़ी चली जाती है, दलालम बईदा कुरान ने कहा था, उतने ही मंजिल से दूर होते चले जाते हैं। क्या अल्फाज हैं कुरान के, जितना कुछ कहा जाएगा कि ये इस्लाम की हिम्मत تبلیغ اسلام, اسلام کو پہنچایا جا رہا ہے جہاں وہاں, وہ ساری وہ گاڑی اس پگڑی پہ پڑی ہوئی اور تیزی سے چلتی جا رہی ہے. دلالم بعید ہے, جتنی تیز ہوتی ہے اتنی ہی منزل سے بعید ہوتی چلی جا رہی ہے. میں کہہ یہ رہا تھا کہ تو ہوا کیا, چانٹا کیسے بدلا گیا, بہت بڑی سازش. لفظ تو آپ نے عبادت کا سنا تھا, خدا کی عبادت میں شریک نہ کرو. اس نے حکم دیا تھا کہ اللہ تعبدوا الا اللہ, اس کے سوا کسی کی عبادت نہ کرو. کیا کیا, اتنی سی بات. عبادت کا ترجمہ کیا پرستش, معاملہ سارا حل ہو گیا. پرستش صرف خدا کی, اب یہ ہو گئی توحید. اور شرک ہوا بتوں کی پرستش کرنا, اور انہوں نے اطمینان کر لیا کہ ہم بتوں کی پرستش تو کرتے نہیں, تو ہم جرم شرک کے تم مرتکب نہیں ہیں, وہ تو ہندو ہے, ہم تو نہیں بتوں کی پرستش. ایک لفظ کے معنی یا اس کا مفہوم یا اس کا ترجمہ, ایک لفظ, اور گاڑی دوسری پٹری چلی جا رہی ہے فٹافٹ. کسی سے کہہ لیجیے وہ کہتے ہیں کہ صاحب یہ کون, معاذ اللہ, ہم اور شرک مشرق. تو شرک تو ہوتا ہے بتوں کا پوجنا, پوجنا پرستش کرنا, ہم تو نہیں بتوں کو پوجنا. وہ ساری آیات جس کے اندر خدا نے حکم ہی رہا جاتا ہے, وہ اس کے معنی ہو گئے یہ خدا کی پرستش کرنا, اس کا حکم تھا ہم پرستش کر رہے ہیں. اب حکومت کسی کی بھی ہو اس سے تو واسطہ نہیں ہے نا, وہاں تو واسطہ تو سب پرستش. انگریزی میں قرآن گیا, انہوں نے بھی عیسائیوں کی استدعا دی, ورشپ اس کا ترجمہ کیا. کوئی اٹھا لیجیے ترجمہ, اپنے یہاں اٹھا لیجیے تو پرستش, انگریزی میں آ جائیے تو ورشپ. اینڈ وی ورشپ گاڈ, پہلی وہ 12:40 جو تھی جس میں ایک ہی جگہ صرف دو ریفرنس, 18:110 پہلے بلکہ 18:26 ولا یشرک و فی حکم ہی احد, وہ اپنے حکم میں حکمرانی میں کسی اور کو شریک نہیں کرتا, یہ 26 ہی ہے. اور 110 ولا یشرک بے عبادت رب ہی احد, وہ آگے عبادت کرتا. اب یہاں عبادت کے معنی کی یہ پرستش, خدا کی پرستش میں کسی کو شریک نہیں کرتے, اور وہاں جو وہ حکم تھا کہا کہ حکم یہی تھا. ہم معصومیت, اطاعت, فرما پرزیری ساری کی ساری انسانوں کی جاتی. ملوکیت تھی تو وہ ایک بادشاہ تھا, ڈکٹیٹرشپ آئی پھر بھی ایک فرد تھا, اس کے بعد جمہوریت آئی پھر بھی انسانوں کے بنائے ہوئے, تو وہ تو کفار کی منزل ہے. اپنے ہاں انسانوں کے بنائے ہوئے قوانین, اس کا نام قوانین فقہ رکھیے, شریعت کے قوانین رکھیے, انسانوں کے بنائے ہوئے قوانین قیامت تک کے لیے غیر متبدل, خدا کے قوانین کو منسوخ کرنے والے, ان میں اضافہ کرنے والے, ان میں تغیر و تبدل کرنے والے, یہ ہے جس کا نام آپ کے ہاں اسلامی حکومت کہا جائے, شریعت کے احکام کہا جائے, اسلام کی پیروی کہا جائے. میں نے کہا ہے کہ اسی لیے اس نے الہ الارض الگ کر کے بتا دیا, وہ الہ یہ الہ الارض والسماء کا ریفرنس یہ ہے جی 21:1 میرے افہام میں قرآن میں یہ نہیں ہے, میں ابھی عرض کر دوں گا. وہ جو ہے نا الہ ہے اثنین, دو الہ مت بناؤ, میں وہ ریفرنس آپ کو دے دوں جس کا وہ ڈویلٹی کہتے ہیں کہ ڈویلزم نہیں ہونی چاہیے. وہ دو اس نے کہا یہ ہے کہ اسماء میں اور الہ اور عرب میں اور الہ رکھنا جو ہے یہ ہے سنویت. اسی لیے یہاں بھی اس نے سماوات کے بلا عرب جہاں بھی اس نے اپنی الوہیت یا خدا کی الہیت کا کہیے, الوہیت کے تو معنی کچھ اور ہو چکے ہوئے, وہ تو آ گیا پھر تصوف درمیان میں, وہاں آتی نہ ہوتا غائب. بہرحال وہ اور مسئلہ, الہیت جو ہے خدا کی اقتدار حکمرانی, اس کے قوانین کی اطاعت, یہ تو گم ہو چکی. اس کے باوجود دعویٰ ہمارا جو ہے, مالہم فیہما من شرک فیہما, آپ دیکھیے یہی بات وہ تو واضح ہو جاتی ہے, اس میں سماوات اور ارض الگ الگ کیوں کہیں, حالانکہ ارض تو اس میں آ جاتی ہے, اگر کائنات سے رشتہ نہ ہو تو کائنات کے اندر ارض تو خود آ جاتی ہے. فیہما کیوں کہو, ان دونوں میں وہ یہ چیز ہے, قرآن ہے عزیز آنے مان, آج کا دور بھی سامنے تھا, سائنس کا دور بھی سامنے تھا, الہ السماء تو یہ مانیں گے. اس نے فیہما کہا کہ دونوں کے اندر خدا کی حکومت, خدا کے قانون کی حکمرانی مان لی ہوگی, یہ توحید ہوگی. پھر اس سما کے اندر مان لینے سے نہیں, یہاں تو بات آگے بھی جاتی ہے, انسانی دنیا کے اندر بھی اگر آپ یہ کہیں گے اور وہ خارجی کائنات یا قدرتی قوتیں وہ اسی طرح سے ان سے آپ اجماعت برتیں گے, تغافل برتیں گے, تو یہ بھی توحید نہیں ہوگی. توحید تو سما اور عرض دونوں میں خدا کی حکمرانی کا تسلیم کر, پہلی آیت تھی جو میں نے ابھی پیش کی آپ سے, لیکن آپ متفق ہوں گے اس سے کہ جب تک یہ نقطہ نہ سمجھ لیا جائے, اسلام یا دین کی کوئی بات سمجھ میں آئی نہیں سکتی, وہ تو اسی محور کے گرد گھومتا جس سے خدا کی حکومت, حکمرانی, اسلامی حکومت, خلافت راشدہ, نبی اکرم صلی اللہ علیہ وسلم کی حکومت, اس کے اندر خدا کے ان قوانین کو نافذ کرنا کام تھا حکومت, ان کے نفاذ کے طور طریقے بتا دیے جا سکتے, کس طریقے سے نافذ کیا جائے. یوں نچلی درجے کے اوپر سمجھنے کے لیے مثال, قانون تو یہ ہے کہ کیپ ٹو دی لیفٹ, اس قانون کے اوپر عمل درآمد کس طرح سے کرایا جائے, یہ طریقے بدلتے رہیں گے. کبھی صرف ٹریفک کا انسپیکٹر ہی ہوتا تھا, کبھی سگنل والی بات اس درمیان میں آ گئی ہے, جب الیکٹریسٹی آ گئی, یہ بدلتے رہیں گے, قانون اپنے مقام پہ رہے گا. میں نے جو ہی مثال کی ہے کہ یہ تو انسانوں کا قانون ہے, یا یہ کہ عدل کرو, قانون خداوندی کے مطابق فیصلے کرو. قرآن کی روح سے عزیزہ نے من عدل کے یہ معنی ہیں, صرف خدا کی کتاب کے مطابق فیصلے کرنے کو عدل کہا جاتا ہے, ہر قانون کے مطابق فیصلے کرنے کو نہیں. یعدلون بہی اس نے کہا تھا, اس لیے تو یہ تو ہے خدا کا ابدی قانون, عدل اس کو کہتے ہیں. اب ان قوانین کے مطابق فیصلہ کرنے کے لیے نظام عدل جو ہے اس کو بدلا جا سکتا ہے, اس میں اضافے ہو سکتے ہیں اپنے حالات کے مطابق, کسی زمانے میں کچھ اور تھا آج میں کچھ اور ہے, اتنی اس کے متعلق جتنی چیزیں یہ آپ دیکھتے ہیں عدل کے زمن کے اندر, یہ اس خدا کے ایک حکم کو نافذ کرنے کے طور طریقے ہیں, پروسیجر ہے. اسلامی حکومت صرف یہ کر سکتی ہے, انسان انسانوں کے لیے قانون نہیں بنا سکتا, وہ صرف خدا کا قانون ہے جسے, اور اس کا قانون اس کی کتاب کے اندر مکمل ہے, غیر متبدل ہے, محفوظ ہے. خدا نے یہ کہا ہوا ہے کہ شاید یا حکمرانی قبول کرو خدا کی, وہ خدا حیم لا یموت, جو زندہ ہے اس کو کبھی موت نہیں آ سکتا. خدا اگر زندہ ہے ہمارا اس کے ساتھ یوں تعلق کوئی نہیں, زندہ رہے, معاذ اللہ کہا جائے کہ وہ زندہ ہمیشہ نہیں رہ سکتا, مر گیا ٹھیک, آج بھی ہمارے لیے اس کا زندہ رہنا ہمارے ساتھ کیا تعلق ہے, جو اس کے مر جانے کے بعد وہ کمی ہو جائے گی. وہ زندہ کس طرح سے ہے, خدا کا اور ہمارا تعلق عزیز آنے مان صرف اس کی کتاب کے ذریعے, اور اس کی کتاب جب مکمل ہے, غیر متبدل ہے, محفوظ ہے, تو وہ زندہ اور پائندہ ہے, کبھی نہیں مر سکتی, اس لیے ہمارا خدا ہمیشہ زندہ رہے گا. اس کی کتاب کو الگ رکھ دیجیے, خدا کا وجود ہی ختم ہو جاتا ہے ہمارے لیے. پھر وہ پرستش کرنے والا خدا رہ جاتا ہے جو آپ کے ذہن میں ہے. صرف خدا کی موجودگی یہ ہے کہ اس کی کتاب کے مطابق حکمرانی قائم کی جائے. وہ لاجموت اس طرح سے ہے کہ یہ کتاب قیامت تک کے لیے زندہ اور پائندہ. یہ ہے توحید. ڈسکشن ہمارے ہاں یہ ہوتی ہیں کہ جمہوریت کس انداز کی چاہیے, الیکشن کس طرح سے ہونے چاہیے, نظام پارلیمان ہو یا پریزیڈینشل سسٹم ہو, چلے آ رہے ہیں. یہ سوالات ہی یوں نہیں پیدا ہوتے. اگر انسانوں ہی نے قوانین کو نافذ کرنے کے لیے طور طریقے آپ ڈسکس کر رہے ہیں تو دان کا ذکر کیا ہے, یہاں ساری دائر ہے غریبا سے, وہ بنیاد ہی آپ کے یہاں صرف چیز ہے. یہی کہہ رہے ہیں نا کہ قانون بنانے والا ادارہ جو ہے وہ پارلیمانی نظام کا ہونا چاہیے یا پریزیڈینشل کا. وہ قرآن تو انسانوں کو حق ہی نہیں دیتا قانون بنانے. بات تو یہ طے کیجئے کہ قرآن کے اصول اور اقدار اور احکام یہ ہیں جن کو وہ حدود کہتا ہے, ان قوانین و اقدار کو نافذ کرنے کے لیے کیا طریقے اختیار کیے جائیں, یہ ہے ساری بات طے کرنے کے لیے. اس نے کہا یہ ہے کہ خدا کے سوا کسی اور کو قانون سازی کا حق دینا تو ایک طرف رہا, ولا تنفع الشفاعۃ عندہ الا لمن اذن له. اب یہاں سے پھر ایک اور چیز شفا, پھر سے بھی زیادہ شرک کا تعلق تو پھر بھی اسی دنیا سے تھا. سفارت کا غلط مفہوم, سفارش کر کے مجرم کو چھڑا لینا, یہ ہوا ہے قیامت میں جا کے ہوگا. یہ بات متعدد بار درس میں آ چکی ہے, بے شمار اس قسم کی روایات آ رہی ہیں. قیامت کا دہاڑہ, حشر کا میدان, مجرم آئیں گے, خدا کی عدالت وہاں ہوگی, میزان ہوگی کھڑی, تمام پیش ہوں گے, فیصلہ ہو جائے گا, یہ جہنم میں جانے والے, یہ جنت میں جانے والے, وہ جہنم میں جانے والے جہنم میں بھیج دیے جائیں گے. اور اس کے بعد پھر وہ چیز جو آ رہی ہے روایات میں کہ اللہ تعالیٰ اس کے بعد یہ تاج عدالت کو کیسے سمجھانے کے لیے کہتے ہیں, جا رہے ہوں گے پیچھے دیکھیں گے نگاہ باز بچ کے تو اس میدان میں ایک شخص سجدے میں پڑا ہوا ہوگا, تو مڑ کے دیکھیں گے کہ بھائی پتہ لو کون ہے یا کون رہ گیا, معلوم کیا جائے گا تو وہ نبی اکرم صلی اللہ علیہ وسلم ہوں گے. تو اللہ تعالیٰ کہے گا کہ آپ اس طرح یہاں کیوں ہیں, معاملہ تو سارا ہو گیا ختم, کرنے کے لیے ختم کیسے ہو گیا, میرے امتی تو جہنم میں بھیج دیے تم نے, میں کیسے جنت میں جا سکتا ہوں. عزیزہ نے مان لیا آپ کی جو اثر ان کتب ہے حدیث کی, یہی اتنی کتابیں یہ ان کے اندر کی. اس کے بعد یہ کیا مانتے تھے, میری امت کو جنت میں رہتے تو جب ہے وہ لمبے چوڑی ہیں یہ حدیثیں ساری. وہ ٹھیک ہے پہلے اتنے نکالے جائیں گے, پھر اتنے نکالے جائیں گے, پھر اتنے نکالے جائیں گے, اور اس طرح سے آپ کی سفارش سے وہ مجرم جن کا جرم ثابت ہو گیا, سزا ان کو دی گئی, ان کو بھیج دیا جیل خانے میں, وہاں سے سارے نکال کے یہ شفاعت محمد. اس کا انکار کرنے والا آپ نے دیکھا ہوگا گالی ہے ہمارے یہاں. اللہ ارے کہ خدا کی رحمت رسول کی شفاعت تمہیں نصیب نہ ہو, معاملہ ختم. یہ تو جس نے جیتا ہے جو جہاں قانون سازی کا حق ہے, خود انسانوں کو ایسے قانون بنا لو کہ اس قسم کے لوگ اس میں آئے ہی نہیں, قانون بدل دو, آپ ہی تو بنانے ہیں. اگلی بات جو رہ گئی تھی کہ صاحب جہاں بدلے بھی گئے معاف بھی ہو گئے تو آگے جا کے تو پکڑے جاؤ گے. ٹھیک ہے جی, پکڑے ہی جائیں گے نا, سزا ملنے کے بعد چھڑانے والے تو موجود ہوں گے, اور چھڑانے والوں میں تو آپ کو یاد ہوگا, میں سنایا کرتا ہوں بچپن میں یہی کچھ سب کچھ پڑھا. یہ تو رسول اللہ صلی اللہ علیہ وسلم کی شفاعت ہے, حضور سے نیچے بھی جو ہیں منکی متصدیوں تک بھی تو سفارش چلتی ہے. ایسے بھی تو ریڈر ہوتے ہیں حاکم کے مزاج کے پہچاننے والے, ان کی سفارش بھی بہت کام دیتی ہے. کہ پیر صاحب کملی اپنی اوڑے ہوئے چلے جا رہے ہوں گے, وہ تو جائیں گے, تو ولی اللہ ہے مقرر ہے خدا کے, وہ گیٹ کیپر ان کو تو پوچھے گا ہی نہیں, رضوان جو ہے وہ اندر چلے جائیں. उसके बाद देखेंगे अंदर झांक कर तो कितने ही मुजरिम होंगे जो जन्नत में फिर रहे होंगे। वो पूछा जाएगा उसके टिकट कलेक्टर कहते हैं उन्होंने विदाउट तो के अंदर कितना होंगे चाहिए, उन्होंने कहेंगे कि मैंने तो किसी एक को भी नहीं अंदर जाने बगैर इसके क्या हुआ। अब उसकी जो भड़ोभड़ी शुरू हुई रॉजर साहब को टाइम आ गया कि ये देवना ना मारा जाए, इनका ये इनका बात नहीं है। हजरत ने जो कमली ओढ़ी हुई थी ना, कमली के एक एक तार के साथ उनके मुरीदों की रूहें चिमटी हुई थी, कमली लेके अंदर गए चाड़िया जो चूना चाड़िया जान गया वो सारे के सारे मुरीद गलत। क्या पूछते हैं अजीजा ने मन कहाँ है हम लोग, उससे इनकार कीजिए तो अरबाब शरीयत की रूह से कि ये सफात का मुनकर वो वहां मुड़ता, इससे इनकार कीजिए तो ये तरीकत की रूह से साहब ये देख लीजिए अगर साहब की तकर्रुब बारगाह खुदाबंदी का इनकार, एक खुदा की किताब को छोड़ देने के बाद अजीजा ने मान कितने बड़े बड़े शिर्क हैं जिनके अंदर मुबतला, एक तौहीद को छोड़ देने के बाद जलालम बईदा कुरान ने और बहुत दूर जा पड़ोगे मंजिल से बचो इससे। बला तन को शफा तो इंदा हुई इल्ला लिमान अज़ना लहू, अब यहाँ वो आ गया कि साहब देख लीजिए शफात तो नहीं है इल्ला लिमान अज़ना लहू, जिसको खुदा इजाजत देगा वो तो शफात कर सकेगा। शफात का तर्जुमा किया सिफारिश, सिफारिश पे एतराज जब पड़ा तो कहा खुदा ने कहा जिसको खुदा इजाजत दे देगा, तो इनको तो इजाजत मिली हुई होगी तो खुदा की इजाजत से सिफारिश। क्योंकि मैंने कहा था कि वो होता ही है ना, बड़ा रास्त ऊपर का अफसर रिश्वत या सिफारिश नहीं मानता, वो नीचे से कोई होता है ना उसके साथ उसकी साजबाज होती है, उसकी सिफारिश में मान लेता जिसको उसने इजाजत दे रखी होती है। तो यही मामला वो यहाँ कर रहे हैं सिफारिश और खुदा ने बात उनमें से इजाजत दे रखी होगी, खुदा इजाजत दे रखी होगी सिफारिश करने की। ये सफात के माने सिफारिश है ही गलत, अजीजा ने मान खुदा के कानून मकासात में वो सिफारिश के यहाँ अगर आप कोई नाम देना तो साहब उस अफसर का क्या कहने का, वहां उसके यहाँ तो सब सिफारिश चलती है। बदतरीन किस्म की ये चीज है जो किसी अफसर या हाकिम के मुतल्लिक या कोई अदल करने वाले जज के मुतल्लिक कही है कि वहां तो सिफारिश चलती है, यहाँ तो ये चीज है। लेकिन खुदा के मुतल्लिक बड़े फखर से कहा जाता है वो सिफारिश कबूल करता है हुजूर सिफारिश करने चले जाते। अल्लाह ताला ने जो समझाया है ना कानून मकासात का फैसला समझाने की एक मासूस शक्ल है अदालत की, उसने ये बताई सारे कुरान में ये अंदाज है, अदालत है कुर्सी अदालत के ऊपर हाकिम बैठा है जैसे अल्लाह ताला होते हैं, वो मुजरिम को लाया जाता है अदालत में, वो कटहरे में खड़ा होता है, उसके बाद उसके साथ खड़े होने वाला शाहिद या शहादत वाला जो है गवाही देने वाला जो, यानी जैसे मैंने अर्ज किया है कि ये बातें समझाने के लिए है, वरना खुदा के कानून मकाफात और अमाल नामे की तो बात ही कुछ और है, वो तो आज मुजरिम के गले में लटका हुआ होता है। तो उसने समझाया ये है कि वहां ये चीज होगी और वहां फिर शाहिद भी बुलाए जाएंगे आवाज देकर शहादत देने वाला, वो मुजरिम के साथ खड़ा हो जाने वाला, ये है इस लफ्ज के माने साथ खड़े होकर शहादत। उसके लिए जरूरी, उसके लिए ये है कि हर शख्स अदालत के दरवाजे पे चीख उठा के अंदर नहीं जा सकता कि जी मैं आया हूँ गवाही देने के लिए, मान आ जाना तो उनका मान आदमी मजाज जिसको इजाजत देता है या कानून की रूह से जिसको यह हक पहुंचता है कि वो शहादत दे फिर वही अंदर जा सकता है। अब अजीजा ने मान जहां भी देखिए 34:23 इस तरह से कुरान हर बात वाजह करता चला जाता है 34:23 ये हवाला नहीं, ये तो यही सूरत जो मेरे सामने है मैं उसी का ही हवाला दे रहा हूँ, ये तो मैं हवाला इसका फिर दे हवाला यही दिखा कुरान करीम में ये है कि सफात के लिए आए मान शाहिदा बिल हक, मैंने अर्ज किया है कि हवाला दूसरी जगह दे मन शाहिदा बिलहक, जो आए और आके सच्ची शहादत दे, इसका नाम शहवाद। ये शख्स है जो मुजरिम के साथ ठहरे में आके खड़ा हो खुदा के हुक्म इजाजत से कानून के मुताबिक, बस शाहिदा बिलहक और सच्ची शहादत दे। तो कुरान ने तो खुद शहादत के माने शहादत खुद बता दिया है, शहादत देने वाली बात। ये शहादत जो है ये ठीक है, उसका साथी उसका रफीक वो भी देगा। और कुरान करीम में ये है कि बहायत मजबूरी हम रसूलों से पूछेंगे कि तुमने हमारा पैगाम इन तक पहुंचा दिया था, शहादत दो। ये जो शाहिद है ना कुरान रसूलों के मुताबिक, शहादत दो कि तुमने हमारा पैगाम पहुंचा दिया था। और वो ये कहेंगे कि हमने पहुंचा दिया था, हम पूछेंगे कि इन्होंने फिर क्या जवाब दिया था। ये भी शहादत है, ये अमर की शहादत के हमने पहुंचा दिया था पैगाम तुम्हारा। तो कुरान करीम ने शफात के लिए शाहिदा बिल हक खुद कहा, इसके माने सच्ची शहादत देना, गवाही देना है, सिफारिश करना नहीं है, अजीजा नहीं है। वो तो सारा तस्वुर ही मुकाफात अमल का खत्म कर देता है, अदल का तस्वुर खत्म हो जाता है उससे। ला दन को शफा गवाह भी अब खुद आके गवाही नहीं हूं देगा, उसे भी खुदा के कानून कायदे उसकी इजाजत के साथ ही गवाही देनी होगी जैसा कहा जाएगा। इज्तमाही जिंदगी के अंदर जितने रफीक साथ किसी के होते हैं वो भी शाहिद की सूरत अख्तियार है कि हम इसके साथ, हमने खुद देखा कि वहां ये चीज हो रही है। तो बहरहाल कोई भी हो इसके माने शहादत और गवाही देने के, सिफारिश करने के नहीं। हत्ता इज़ा फुज़िअ अन क़ुलूबिहिम क़ालू माज़ा क़ाला रब्बुकुम क़ालुल हक़ वहुवा अलीयुल क़दीर। कहा कि ये जो है अदालत में खड़े हो जा, खड़े होना, मुकदमे में मुबतला होना, अदल के लिए ये सारा कुछ इंतजाम होना, ये चीज बड़ी घबराहट का बायस होती है, बड़ी परेशानी होती है, पता नहीं क्या फैसला हो क्या हुक्म हो। कहा कि जब ये परेशानी दूर हो जाएगी इस तरह से, वो सच्ची शहादत आ जाएगी, इनके खिलाफ ये बड़ी जिम्मा हो जाएंगे, ये सब कुछ होंगे, तो फिर वो आपस में ये कहेंगे कि ये क्या बात की थी खुदा ने, वो कहेंगे खुदा ने क्या बात, अल्लाह बहुत सच्ची सच्ची बात जो थी, वहवल अलीयुल कबीर। और इसके बाद कहीं और सुप्रीम कोर्ट नहीं है कि जहाँ इसके खिलाफ अपील हो सके, ये फाइनल कोर्ट है, इसके बाद अब जो फैसला हुआ है अपील नहीं हो सकती। तो अजीजा ने मान एक चीज तो पहले आई थी, हुक्मरानी खुदा की, हुकूमत महकूमी खुदा की, और अगली चीज ये है कि मोहताजी भी सिर्फ खुदा की, कोई इंसान किसी दूसरे इंसान का मोहताज हो जाए तो वो भी शिर्क है, तौहीद नहीं है। कुल मैं यरज़ुकुकुम मिन अस्समावात वल अर्द, पूछो इनसे आज ही कायनात के अंदर हो या खुद जमीन के अंदर या तुम्हारी अपनी दुनिया के अंदर, हमारे रिज़्क कौन देता है, क्या ईमान है तुम्हारा, कौन देता है, क्या निजाम होना चाहिए, कुल खुदिल्लाह कहो, सिर्फ खुदा दे। कस न गर्द दर जहां मोहताज, कस नुक्ता शरे मुबीन की नस्तु, कस दरीगा हाकिम व महकूम, अब दो मौला साहिल महरूम ने। ये जन्नत जो खुदा के निजाम की जहाँ कायम होती है, यही नहीं कि उसमें कोई इंसान हाकिम या दूसरा महकूम नहीं होता, वहाँ हाकिम और महकूम इंसान होते ही नहीं, और कहीं वो ये चीज भी नहीं होती कि कोई इंसान रोटी के लिए किसी दूसरे इंसान का मोहताज हो जाए, ये भी चीज नहीं। अर्जुकों को मैं समावात है खुदिल्लाह, और उसके बाद चैलेंज भी है इन्ना और इया तुम अला हुदन और फी दलाल मुबीन। कहा के बताओ ये ईमान रखने वाले, ये नस्म लेने हयात रखने वाले कि कोई इंसान किसी इंसान का मासूम नहीं होगा, कोई इंसान किसी इंसान दूसरे का मोहताज नहीं होगा, ये बात जो है ये है सच्ची सही रास्ते पे ले जाने वाली, या तुम्हारा निजाम के जिसमें एक फर्द दूसरे फर्द का मासूम भी होता है मोहताज भी होता है, बताओ दोनों में से कौन सच्चा है। कुफ्र इस्लाम का तो ये फैसला यहाँ हो जाता है। कहा इसके बावजूद अगर तुम इस तरह से नहीं मानते, ठीक है हम झगड़ते नहीं है ना पंजाबी जैसी तो थोड़ी कबर चिकाना आएगा। कुल ला तुस अलून अम्मा अजरम न वला नुस अलू अम्मा सामजून। तुम अगर इसे नहीं मान सके अजरम, अगर तुम समझते हो कि ये बहुत बड़ा जुर्म किया जा रहा है जो हम कहते हैं कि इंसानों की हुकूमत नहीं, इंसान अन्नदाता नहीं हो सकता, तो ठीक है जुर्म है अगर ये, तो इस जुर्म की सजा हम भुगतेंगे। तुम अपनी रविश पे कायम रहो, उसका नतीजा तुम भुगतोगे, हम तो नहीं भुगतें, भुगत रहे। कुल यजमाओ बैनना व बैना बैनना रब्बुना सुम्मा यफ्ता हो बैनना बिलहक बहुवल पत्ता हो अलीम। एक रविश तो ये है कि हम तुम्हारे मामले में दखल नहीं देते, तुम हमारे मामले में। कुल या कौम मजू अला मकान के तुम इन्नी आन, तुम अपनी जगह अपने प्रोग्राम पे अमल करते जाओ, हम अपने प्रोग्राम पे अमल करते जाओ। सौफा याद नतायज खुद बता देंगे कि कौन सच करते। लेकिन अगर तुम बाहमी इस समझौते के बावजूद हमारे रास्ते में मजाहम होगे, रुकावटें पैदा करोगे, मुखालफत करोगे, तसादम होगा, उसे नहीं बर्दाश्त किया जा सकता, उसका हम मुकाबला करेंगे। और उसके बाद तुमने देख लेना फिर कि कामयाबी और फतह किसको हासिल होगी। वल फतह अलीम, उसके कानून और निजाम के मुताबिक फतह होती है, वही है फतह। सीखा जहाँ इसके बाद और अल अलीम है, धांधली के ऊपर नहीं फैसले किया जाता, जुल्म की बिना पे फैसला किया जाता, उसे मालूम है कि हक का कौन है। कुल अरूनी अल्लज़ीना अलहक तुम बही शुरका कल्लाओ, कहा कि जरा दिखाओ तो सही मुझे वो जो हुकूमत का, तो तुम कहते हो कि ये हुक्म चलाते हैं और दूसरे मानते हैं, बताओ तो सही कि खुदा के जराए रिजक को छोड़ने के बाद कौन है जो तुम्हें रिजक का जरिया बन सकता है। आसमान से बारिश कौन बरसाता है, जमीन से अनाज कौन उगाता है, खुदा का कानून ये कुछ करता है या तुम्हारा कुछ कानून ऐसा कुछ करता है। रहू जाओ दिखाओ तो सही हो गया, जब मैंने जैसा किया था उसका कानून तो अगर ये समुन्द्र से ये डिस्टिल्ड वाटर जो है वो किरणों के जरिए ऊपर उठा के बारिश ना बरसाए, सारी दुनिया चार दिन के अंदर अंदर तड़प के मर जाए, ना पीने को पानी ना खाने को रोटी। उसके निजाम की एक शिक मैंने अर्ज की है, एक घूंट पानी का नहीं पी सकते समुंदर का, जरा डिस्टिल करके इतना बड़ा इंतजाम को करो आब रसानी का, सारी दुनिया में वो डिस्टिल्ड वाटर की बारिश बरसाता चला जाता है, एक पैसा तुम्हारा खर्च नहीं होता उस चीज। अरे लाओ उसको जो दावा करता है कि हम इंसानों का रिज़्क़ देते हैं, लाओ उसको हम जरा पूछें, तुम्हारी इक़्तदार की बात है ये, रिज़्क़ पैदा कर सको, रिज़्क़ की तकसीम तुम्हारे हाथ में आई तो तुमने अपनी मर्जी के मुताबिक तकसीम की, रिज़्क़ पैदा तो नहीं तुम करते, कल्ला कतन नहीं कर सकते। बल हुवल अज़ीज़ुल हकीम, वही है कि जो सादे कुदरत है, कुदरत और गलबा उसका, धांधली का इस्तेमाल का नहीं है, हिकमत का मबनी। और ये जो चीज मैंने कही अभी कि सारी कायनात के ऊपर ये निजाम है, खुदा तमाम कायनात का खुदा है, रब्बुल आलमीन है, उसका ये निजाम, उसका ज़ाब्ता कवानीन, ये जो बताया गया है कुरान में, कुरान को ज़िक्रुल आलमीन कहा गया तमाम इंसानों को। यानी ये जो तौहीद है, जिस तरह से कि आउटर यूनिवर्स में यूनिफॉर्मिटी ऑफ लॉ है, एक ही कानून सारी कायनात की, एक का कानून, कुरान का अजीजा ने मन मुंतहा ये है, आखिरी नस्ल ऐन उसका ये है कि तमाम नव इंसानी एक ज़ाब्ता खुदाबंदी के ताबिया है, ना कोई इंसान किसी इंसान का मासूम रहे, ना कोई इंसान किसी इंसान का मोहताज रहे, ये है मुंतहा। और उसने कहा है कि ये गालिब आकर रहेगा ये निजाम, इंसान को ठोकरें खाने दो, आएगा ये, इसके सवाब कोई चारा नहीं है। तो जब ये वहदानियत थी उसकी, जैसी समाज में थी उसी तरह से अर्ब के अंदर भी उसका कानून इस तरह से था, तो कहा कि वह मार्शल ना इल्ला काफ़तन लिन्नास बशीरन व नज़ीरन। आलमगीर इंसानियत का तकाजा ये था कि इस कानून का पहुंचाने वाला भी तमाम इंसानों के लिए रसूल। ये खत्म रसालत हुई इसी तरह से, पहले जितने भी रसूल आते रहे मकामी होते थे, कौमी होते थे, नस्ली होते थे, इसलिए कि उस जमाने में इंसानों के अभी रहने सहने का तरीका ये मींस ऑफ कम्युनिकेशन भी नहीं, मकामी होते। यहाँ पहुंचने के बाद जब देखा कि अब इंसानियत में बाहमी रब्त और रवाबत के तमाम जराए मसाइल आम होते चले जाएंगे, इंसानियत को एक बरादरी की तरह रहना होगा, कानन्नास उम्मतन वाहिदतन, पूरी इंसानियत को एक उम्मत बनाने, उसके लिए कहा कि ये रसूल हमने तुम्हें तमाम नौ इंसानी के लिए रसूल बना दिया, बशीरम व नजीरा, गलत निजाम की तबाह कारियों के मुतल्लिक वार्न करने वाला, सही निजाम की खुशगवारियों की बशारतें देने वाला, वला सिन्ना अक्सर अंदाज से ज्यादा मुश्किल ये है कि इंसानों की अक्सरियत अभी तक किसी में है कि वो इस हकीकत को नहीं जानती कि पूरी की पूरी इंसानियत एक उम्मत वाहदा है। ये कुर्राए अर्ज से लकीरें डाल के इंसानों को जो टुकड़े टुकड़े कर दिया है तुमने, कयामत है कि इंसान नव इंसान का शिकारी है, ये तुम्हारी लकीरें डाली हुई है सफाई अर्ज की, खुदा की नहीं। पूरी इंसानियत की इबादत खुदा की तौहीद, उसके कानून की तौहीद, कानून के लाने वाले रसूल की तौहीद, ये है जो निजाम है अजीज आने वाले। अब उसके बाद उन्होंने कहा कि तुम जो कहते हो कि अगर हम मुजाहमत करेंगे तो तसादुम करेंगे तो फिर फैसला मैदान जंग में होगा, यकूलूना मदा हाजल वादो इन कुन तुम स्वादीन, तो कह देते कि बताओ ये कब होगा अगर सच्चे हो इस चीज के लिए। तो हर जुम करने वाला ये कहता है कहां तुम्हारा खुदा, लाओ ना उसको जरा बताए वो आगे करके, या मजलूम ये कहता है कि इतना अर्थ जुम सहते सहते हो गया, कब ये बात होगी, मता कुल जख्म भी याद हो जाओ, ला तस्ताखिरून अनहु साअतन वला तस्तखदिमून, कहा ये जो मोहलत की घड़ियां तुम्हें मिली हुई हैं इसकी नाशुक्री तुम करती हो और जल्दी मचाते हो, तुम वक्त कौन सा ईद का चांद देखना है तुमने कि जल्दी मचा रहे हो, नतीन नजर आ जाना चाहिए रहेगा, तो ये तो तुम्हारे लिए तबाही है, तबाही को बुला बुला कर घर अपना दिखाते हो, गनीमत है शुक्र करो कुछ मोहलत का बक्सा मिला हुआ है, बच जाओ इससे, वरना जब वो खुदा के कानून के मुताबिक इंकलाब आएगा तो फिर तो एक सानिया की भी ताखीर नहीं होगी, ना वो कबल वक्त आ,
हाँ।
वक्त है 5 मिनट बाद, जरा अजीजा जमान में देखा आयात जो है वो बात लंबी हुई है, शुरू की तो फौरन ही वक्त खत्म हो जाएगा, तो मैं समझता हूँ कि उसको आइंदा 10 से ही उठा रखना चाहिए। हम सूरह अस्सबा की आयत 30 तक आ गए हैं, 31 से आइंदा 10 में देंगे, और वो मौजू बड़ा लंबा भी है और तफसील भी चाहता है, उसको एक ही नशिस्त में हम खत्म करेंगे। रब्बना तक़बल मिन्ना इन्नका अंता तस्समीउल अलीम।